मेरो आफ्नो बुझाइमा पनि उहाँहरूले भने जस्तै साँच्चै अहिले यो परिस्थितिमा इतिहासको जरुरत भइसकेको थियो. हामीले कसरी यो भन्न सक्छौँ भने धेरै अगाडिको नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको 50-60 वर्ष अगाडितिर नजाउँ, खालि 20-25 वर्ष अगाडि मात्रै जाने हो भने 46 सालको आन्दोलन अथवा 1990 आन्दोलन लगत्तै नेपालका वामपन्थी दुईवटा धार बनाएका थिए. त्यो बेला यद्यपि त्यो आम निर्वाचनभन्दा अलिकति अगाडि ती दुईवटा धार स्पष्ट भइसकेका थिए. एउटा मदन भण्डारीको नेतृत्वमा नरमपन्थी वामपन्थीहरूको र अर्को चाहिँ प्रचण्डको नेतृत्वमा अलिक गरमपन्थी वामपन्थीहरूको कम्युनिस्टहरूको त्यो खालको ध्रुवीकरण अगाडि बढेको थियो र त्यो ध्रुवीकरणले पछिल्लो 20 वर्ष अगाडि ल्यायो. र अहिले खास गरी 62-63 आन्दोलनलाई यदि त्यति बेलाको आन्दोलन सम्पन्न भएको बिन्दु मान्ने हो भने 46 सालको आन्दोलनको सङ्क्रमण त्यति लामो थिएन, किनकि 48 आम चुनाव भइसकेका थियो. र यतातिर यो जुन 62-63 जनआन्दोलन भयो र त्योभन्दा अगाडिको जनयुद्ध थियो त्यसको सङ्क्रमणको अन्त्य हुन पनि झन्डै झन्डै एक दशक नै लाग्यो. र अब यो सङ्क्रमणको अन्तिम अन्तिम काम भनेकै अबको यो सङ्घीय र प्रान्तीय चुनाव हो. र त्यो चुनावभन्दा अगाडि अहिले बल्ल यो सङ्क्रमणको अन्त्य सँगसँगै वामपन्थी आन्दोलनको सङ्क्रमण जुन हो, ग्रामपन्थी र नरमपन्थी कुराहरू थिए र खास गरी नरमपन्थी वामपन्थीहरू अब माओवादी पनि जो सशस्त्र युद्धमा थियो पछिल्लो एक दशक त्यो पनि पूर्ण रूपमा शान्ति प्रक्रियामा आइसकेका छ र नेकपा एमाले त शान्ति प्रक्रियामा छँदै नै थियो र नयाँ पार्टी निर्माण गर्नुभएका बाबुराम भट्टराईको नेतृत्वको जुन नयाँ शक्ति त्यो त शान्तिपूर्ण आन्दोलनमै थियो. त्यो हेर्दाखेरि वामपन्थी खालका पार्टीहरू जो नरमपन्थी वामपन्थी हुन् अबको इतिहासको यात्रामा उनीहरू एकै ठाउँमा आउनुपर्ने इतिहासको आवश्यकता भइसकेका थियो. र अब यही वरिपरि अहिले एउटा कुरा भन्न चाहिँ अप्ठ्यारो छ अब कि त्यति बेला मदन भण्डारीको नेतृत्वमा नरमपन्थी वामपन्थीहरू अथवा शान्तिपूर्ण रूपमा अगाडि बढ्न चाहने वामपन्थीहरू र प्रचण्डको नेतृत्वमा हार्डलाइनर वामपन्थीहरू अगाडि बढेका थिए भने अब चाहिँ यो नरमपन्थी वामपन्थी कसको नेतृत्वमा अगाडि बढ्दैछन् त्यो अहिले टुङ्ग्याउन गाह्रो छ, किनकि प्रचण्डको वरिपरि हो कि बाबुरामको वरिपरि हो कि केपी ओलीको वरिपरि हो कि त्यो भन्न चाहिँ गाह्रो छ. र सँगसँगै अब यो जुन सङ्क्रमणको अन्त्य पनि हुने र नयाँ संविधान जुन बनेको छ त्यसको कार्यान्वयनको पनि पूर्णता लगभग हुने, किनकि प्रादेशिक चुनाव र सङ्घीय चुनाव भइसके पछाडि इतिहासको गति एउटा नयाँ मोडमा र पुरानो जुन राजनीतिक व्यवस्थाको अन्त्य भएर नयाँ राजनीतिक जुन व्यवस्था बनाएको छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र त्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको साँच्चै सङ्घीय संरचनाको स्पष्ट खाका पनि त्यसपछि मात्रै भौतिक रूपमा देख्न सकिनेछ.
अब तपाईँ
त्यो हेर्दाखेरि अहिले चाहिँ इतिहासको आवश्यकता भइसकेको थियो नरमपन्थी वामपन्थीहरू अथवा शान्तिपूर्ण रूपमा अगाडि जान चाहने र शान्तिपूर्ण रूपमा समाजवादमा पुग्न चाहने उनीहरूको विचार अनुसार त्यस्ता वामपन्थीहरू एक ठाउँमा नआइ भएको थिएन यो मोडमा. र अब अर्को जुन अहिले पनि नेपालमा फेरि यो अलिक गरमपन्थी वामपन्थी धार पनि यद्यपि त्यो जीवित छ, त्यो अगाडि कसरी जान्छ हामी छलफल गरौँ.
हजुर, यसमै मलाई सोध्न मन लाग्छ अब त्यही अघि भनिहाल्नु भयो नरमपन्थी र अलिकति उग्रपन्थी भन्ने कि अब के भने अलिकति हार्डलाइन अब कम्युनिस्टहरू बिच अब जुन अब माओवादीमै भनौँ न माओवादी पनि विभिन्न पटक फुटिसकेको छ. अब माओवादी द्वन्द्वपछि जुन फुटेर फेरि एक भएको त्यो अहिले फेरि माओवादी केन्द्रमा परिणत भएको यस्तो अवस्थामा भनौँ न अब यो दुई विचारधाराका कम्युनिस्टहरू बिच जसरी यो अहिले एकता हुँदैछ कतिसम्म चल्ला त भनौँ न अब यो अब चुनावमा उठेर चुनाव जितेपछि अनि फेरि त्यो विभाजित हुने उसमा जाला कि मतलब एकताको यो कतिको कायम रहन सफल होला त भनौँ न.
यसको दीर्घकालीन र अल्पकालीन असर छ पक्कै पनि. यसको तत्कालीन असर त आगामी चुनाव जुन 1.5 महिनामा हुँदैछ त्यो चुनावको परिणाम लगत्तै देखि नै हाल्छ, किनकि चुनावका प्रक्रियामा अहिले प्रतिनिधि छान्नेदेखि लिएर यी वर्षहरू एकातिर छन् 60-40 कुरा छ. त्यो पनि नयाँ शक्तिलाई छोडेर अथवा अरू पनि त्यो एलायन्समा आयो भने उनीहरूलाई छोडेर 60-40 नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिचमा विवाह त्यो बाँडफाँडको कुरा छ र त्यो कतिको लागु हुन्छ त्यो अनुसारको परिणाम कतिको आउँछ त्यसमा अल्पकालीन रूपमा भर पर्छ भने दीर्घकालीन रूपमा त्यसको परिणाम जेसुकै आओस् तर पार्टी निर्माण गर्नु विचार निर्माण गर्ने भन्ने कुरा एउटा फरक हो, तर तत्काल चुनावमा गएर सरकार सञ्चालन गर्ने भन्ने कुरा फेरि त्यो अलिक फरक कुरा हो. त्यो भए हुनाले अहिले भर्खरै हेर्न सकिने भने एक त चुनावको परिणाम नै हो, त्यति बेला नेताहरूमा कतिको धैर्यता हुन्छ वा उनीहरूका कार्यकर्ताहरूमा वा तल्लो तहका निर्वाचनको परिणाम सकारात्मक आइपुग्दाखेरि कस्तो उत्साह हुन्छ नेतृत्वले वैज्ञानिक निर्णय गर्यो भन्ने चर्चा होला त्यो बेला र परिणाम त्यति राम्रो आएन भने आरोप प्रत्यारोपहरू होला नि फेरि फुटतिरको बाटोमा जान पनि सक्छ.
अब समाचारहरूमा पनि अब नेपालमा अहिले चर्चाको विषय बनेको चाहिँ अब पार्टी हिसाबले अब कुन पार्टीको उहाँ समर्थक हुनुहुन्छ त्यही हिसाबले अब कसैले चाहिँ केपी ओलीले चाहिँ एकदमै रणनीतिपूर्वक सबैलाई एक शरणमा ल्याउन सफल भयो भनेका छन् भने कसैले चाहिँ उक्त अब त्यो चाहिँ अब क्रेडिट चाहिँ पुष्पकमल दाहालमाथि दिएका छन् भने केहीले चाहिँ बाबुराम भट्टराईको कारण भएको भन्ने पनि बताएका छन् होइन. यसको केही महत्त्व राख्छ कि यसले त्यो युनिटीमै भनौँ न यसले खास केही योगदान पुर्याउँछ कि पुर्याउँदैन होला. त्यसले
चर्चा बहस गर्ने कुराले त राम्रै गर्छ तर वास्तविकता हेर्दाखेरि सायद विश्वकै राजनीतिमा वा हाम्रो नेपाली राजनीतिमा महत्त्वपूर्ण परिघटना हो त्यो यो घटना किनकि पाँचजना पूर्व प्रधानमन्त्रीहरू जो पूर्व प्रधानमन्त्री भइसक्नु भएको छ र उहाँहरू सबै वामपन्थी हुनुहुन्छ कम्युनिस्ट हुनुहुन्छ भनौँ न आफूलाई कम्युनिस्ट भन्न रुचाउनुहुन्छ. डाक्टर भट्टराईले अलिकति कम्युनिस्ट भन्न रुचाउन छोड्नु भएको थियो अब सम्भवतः उहाँले भन्न थाल्नुहुन्छ होला. त्यहाँनिर हेर्दाखेरि फेरि पाँचैजना प्रधानमन्त्रीका आफ्ना आफ्ना दृष्टिकोण देखिन्छ वृहत एउटा वामपन्थी वा वृहत कम्युनिस्ट दृष्टिकोणभित्र पनि आफ्ना आफ्ना छोटा र अलिक गम्भीर खालका आफ्ना आफ्ना दृष्टिकोण देखिन्छ. नेकपा एमालेभित्र रहनुभएका माधव कुमार नेपाल केपी ओली अथवा झलनाथ खनाल उहाँहरू एउटै पार्टीभित्र भए पनि फेरि पनि अलग अलग समूहहरूको उहाँहरूले स्वाभाविक ढङ्गले नेतृत्व गरिरहनु भएकै थियो. प्रचण्ड र बाबुराम दुइटै हिजोको एउटा आन्दोलनबाट आउनुभएको थियो तैपनि उहाँहरूको आफ्नो फरक फरक खालको दृष्टिकोण र समूहको नेतृत्व गरिरहनु भएको थियो. त्यो भएको हुनाले अहिले प्राविधिक रूपमा दुईवटा वा तिनवटा पार्टी देखिए पनि मेरो आफ्नो बुझाइमा चाहिँ पाँचजना पूर्व प्रधानमन्त्रीहरू जो पाँचै पोल भन्न पनि मलाई पाँचवटै ध्रुव जस्तो र ती पाँचवटै ध्रुवको बिचमा एउटा युनिटी भएको छ. यहाँनिर कोही एक दुईजनाको भूमिका बढी वा कम अथवा एकजनाले मात्रै रणनीतिक रूपमा आफूलाई अब्बल साध सिद्ध गरेको आफ्नो वरिपरि मात्रै बनाउन खोजेको वा अर्कोले नखोजेको होइन सबैले सबैलाई सहमतिमा ल्याउन खोजेको र यसको मुख्य लाभ समग्र नेपालको वामपन्थी आन्दोलन नै हुन्छ र सँगसँगै भोलि पाँचजना पूर्व प्रधानमन्त्रीहरूमध्ये को भोलिको दिनमा त्यो बन्ने नयाँ पार्टीको मुख्य नेतृत्व बन्नुहुन्छ उहाँ सफल हुने कुरा भयो नेतृत्वको हिसाबले. तर त्यो पनि एक्लै सफल हुने कुरा होइन कि फेरि अरू चारजनालाई सहमतिमा ल्याउने र उहाँहरूकोसँग भएको फेरि सिङ्गो तलसम्मको पार्टी कमिटीलाई पनि एकतामा ल्याउन सक्ने कुरा हो र अनि सँगसँगै फेरि सरकारको नेतृत्व गर्न भोलिका दिनमा कसले को सफल हुनुहुन्छ उहाँहरू पाँचजनामध्ये वा कसले नेतृत्व गर्ने त्यहाँभित्रका विभिन्न खालका समूह उपसमूहहरू पक्कै पनि रहन्छन् भोलिसम्म र ती चाहिँ सत्ता सञ्चालनमा कतिको अब्बल रहन सक्छन् र पार्टी सञ्चालनमा उनीहरू के कसरी अब्बल रहन सक्छन् त्यसमा चाहिँ उहाँहरूको अहिलेको कसको रणनीति के थियो र को सफल भयो भन्न सकिएला. तर यो चाहिँ नितान्त व्यक्तिगत र सामान्य कुरा भयो र खास गम्भीर कुरा चाहिँ पाँचजना पूर्व प्रधानमन्त्रीहरू ती पनि कम्युनिस्ट ब्याकग्राउन्डबाट आएका 50-60 वर्ष पछाडि फेरि एउटै आन्दोलन र एउटै पार्टी बनाउँछौँ भनेर अगाडि बढ्नु सहमतिमा पुग्नु यो चाहिँ नेपालको राजनीतिमा दूरगामी महत्त्व राख्ने घटना हो किनकि यसले नेपालको राजनीतिलाई स्वाभाविक ढङ्गले दुईवटा पोलमा मात्रै विभाजित गर्छ एउटा प्रजातान्त्रिक र अर्को वामपन्थी.
अब त्यही अब कङ्ग्रेसमाथिको यसको प्रभाव बारे पनि एकछिनमा कुरा गरौँला. तर अब तपाईँ माओवादी पक्षसँग अब धेरै अब नजिकको रूपमा पनि तपाईँले हेर्दै आउनु भएको छ होइन. यस अन्तर्गत भनौँ न अब त्यही पर्सनालिटी क्लास जस्तै अब बाबुराम भट्टराई र पुष्पकमल दाहाल बिच नै अब केही समय अगाडिदेखि नै विभिन्न बहस विभिन्न चर्चाका डिबेटहरूको बारे हामीले सुन्दै आएका छौँ. तर अहिले चाहिँ यो अवस्थामा भनौँ न केही बदलेला त उहाँहरू बिचको सम्बन्ध.
अब उहाँहरूको बिचको सम्बन्ध त्यही उहाँहरू दुइटैले भनेअनुसार अघि हामीले जुन सुन्यौँ उहाँहरूले पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएका विचारहरू हेर्दाखेरि बाबुराम भट्टराईले इतिहासको आवश्यकता र आकस्मिकताको कुरा गर्नुभएको छ. प्रचण्डले क्रमभङ्गताको कुरा गर्नुभएको छ र उहाँले प्रत्येक पटक फेरि क्रमभङ्गताको कुरा त गर्ने गर्नुभएको छ र सँगसँगै नयाँ इतिहासको निर्माण गर्छौँ भनेर केपी ओलीले भन्नुभएको छ. हामीले झलनाथ खनाल र माधव नेपालको कुरा सुन्न पाएको छैनौँ उहाँहरूको कुरा पनि आउला. यहाँनिर प्रचण्ड र बाबुरामको कुरो मात्रै गर्दाखेरि स्वाभाविक ढङ्गले हिजोको दिनमा उहाँहरूको बिचमा मैले अहिले आएर अलिकति इतिहासतिर फर्केर अध्ययन गर्दा उहाँहरूको मूल दृष्टिकोणमा नै केही केही अन्तर रहेछ. मैले वामपन्थी विचारभित्र त्यो पनि माओवादी विचारभित्र गएर बहस गर्दाखेरि अलिक फरक ढङ्गले अलिकति लामो समयको माग गर्छ उहाँहरू दुईवटाको सम्बन्ध र सङ्घर्षको कुरा. तर अहिले भर्खरै हेर्दाखेरि अब उहाँहरूको बिचमा उहाँहरू दुइटैलाई आवश्यकता महसुस भयो फेरि पनि नयाँ राजनीतिक आन्दोलनमा जाँदाखेरि अथवा नयाँ वामपन्थी एउटा ठुलो समूह वा ठुलो पार्टी निर्माण गर्दाखेरि एकले अर्कालाई आफ्ना हिजोका जुन उहाँहरूको कमी कमजोरी वा उहाँहरूका अन्तर सम्बन्ध र अन्तर सङ्घर्षहरू थिए ती कुरा ती पुरानै रूपमा होइन अब पक्कै पनि नयाँ रूपमा आउँछन् होला अब चाहिँ.
अनि यसमा अब केले भन्ने गरेका छन् कि अब नेपालमा कम्युनिस्टहरू अब त्यो आइडियोलोजी भन्दा सिद्धान्त भन्दा पनि अब पावरको लागि हुन्छ नि, अब शक्तिको लागि अथवा प्रधानमन्त्री बन्न अथवा देश चलाउनको लागि मात्रै यस प्रकारको कम्युनिस्ट पार्टी भन्ने गरिन्छ. खास सिद्धान्तको रूपमा कम्युनिस्ट त्यस्तो उहाँहरूमा छैन भन्ने खालको पनि विचारहरू आउने गरेछ. कस्तो लाग्छ त्यो विचार तपाईँलाई?
त्यो यो जुन बहस हुने गरेको छ त्यो कतिपय अवस्थामा सत्य छ, किनकि उहाँहरूले जुन विचार दर्शन र आदर्शको व्याख्या गर्नुहुन्छ अथवा त्यो जुन विचार दर्शन र आदर्शको नेतृत्व गर्नुहुन्छ, नेतृत्वमा पनि हुनुहुन्छ, त्यो अनुकूलको आचरण अथवा वामपन्थी एउटा भाषामा सर्वहारा आचरण भन्ने गरिन्छ अथवा सर्वहारा नैतिकता भन्ने गरिन्छ, त्यो कतिपय अवस्थामा देखिँदैन. त्यसले गर्दाखेरि जनतामा निराशा हुने र नेतृत्वप्रतिको विश्वास घट्दै जाने त्यो कुरा देखिएको छ. यो कुरो यो बहस चाहिँ सही छ र यो आलोचना जनताको तर्फबाट हुनपर्ने आवश्यकता पनि छ. उहाँहरूको जुन आदर्श र विचार हो त्यो अनुकूलको जीवनशैली हुनुपर्छ र सत्ता नै मुख्य कुरा होइन, सुविधा नै मुख्य कुरा होइन, अथवा व्यक्तिगत रूपमा आफ्नो नेतृत्वको लाभ मात्रै मुख्य होइन वा नेतृत्वको समूहको लाभ मात्रै मुख्य कुरा होइन भन्ने कुरा उहाँहरूले चाहिँ प्रष्टसँग जनतालाई देखिने गरी पनि अपनाउन आवश्यक छ. देश र जनता मुख्य कुरा हो भन्ने कुरा अथवा
अहिले यो पछिल्लो स्थितिले त्यो बुझेको हो जस्तो लाग्छ तपाईँलाई?
यस्तो पनि होला, अब इतिहासकोमा धेरै उहाँहरूले ठक्कर खाइसक्नु भएको हुनाले, जस्तै हामी भन्न सक्छौँ यदि डक्टर भट्टराई यो वृहत युनिटीमा आउने कामबाट छुट्नु भएको भए उहाँ सायद नेपाली राजनीतिबाट हराउने सम्भावना हुन्थ्यो. र प्रचण्ड यदि यो ऐतिहासिक एक खालको यो वृहत एउटा एकता अथवा सहकार्यमा आउने कुराबाट छुट्नु भएको भए वा नआउनु भएको भए उहाँको पार्टी पनि थर्ड वा फोर्थ भइरहने त्यो मात्रै सम्भावना बढी भइरहन्थ्यो, दोस्रोमा उग्लिन उहाँलाई हम्मे हम्मे नै हुन्थ्यो. र अर्को कुरा, यदि नेकपा एमाले पनि यो किसिमले छाती अलि फराकिलो गरेर अगाडि नआएको भए उहाँहरू पनि यसरी जनतामा नयाँ खालको आन्दोलन सिर्जना गर्ने स्थितिमा पुग्नु हुँदैन थियो.
हजुर, अन्त्यमा अब हामीसँग एक मिनट बाँकी छ, त्यही भएर नेपाली काङ्ग्रेस र अब नेपाली काङ्ग्रेस पनि अब नयाँ अब यो समूह बनाउने अब स्थितिमा रहेको छ होइन, कतिको प्रभाव पर्ला त काङ्ग्रेसमाथि एकदम छिटो एकचोटि भन्नुपर्दाखेरि?
नेपाली काङ्ग्रेसलाई मनोवैज्ञानिक प्रभाव परि नै सकेको छ अहिले नै, र त्यो मनोवैज्ञानिक प्रभावको परिणाम ऊ अन्य खालका आफूसँग अलिकति नजिकका विचार राख्नेहरूसँग सहकारीको बहस गरि नै रहेको छ. र नेपाली काङ्ग्रेसमा पक्कै पनि ठुलो प्रभाव पर्छ, र यदि यो अहिले बनेको वृहत वामपन्थी एलायन्सको परिणाम यदि आगामी निर्वाचनमा पर्यो भने अहिले नै हामी सहज भन्न सकिन्छ एक दशक काङ्ग्रेसलाई फेरि सत्ताको नेतृत्व गर्न हम्मे हम्मे पर्छ.
हजुर, र यसको साथ अहिलेको कुराकानी यही नै अन्त्य गरौँ. जो मनिषी धितालजी आज आएर हामीलाई समय दिनुभएकोमा र नेपालको यो पछिल्लो स्थिति राजनीतिक विकासबारे आफ्नो विचार बताउनु भएकोमा धेरै धेरै धन्यवाद.
धन्यवाद एसबिएस रेडियो र राजेश सरलाई मलाई यहाँसम्म बोलाउनु भयो.
हजुर, र श्रोतामी अहिले उक्त कुराकानी केही बेरमा तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुनेछ. अहिलेको लागि भने छोटो ब्रेक लिउँ र ब्रेकपछि मानसिक स्वास्थ्य सम्बन्धी कुरा गर्नेछौँ. SBS, 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 SBS,